तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
नेपालमा यो हप्ता 4 नयाँ कोरोना संक्रमित मानिस भेटिएको स्वास्थ्य मन्त्रालयले बताएको छ र कोरोना संक्रमित मानिसको कुल संख्या 9 पुगेको छ। यस हप्ता भेटिएका 3 मानिस सुदूरपश्चिम प्रदेशमा छन्। तीमध्ये 2 भारतबाट फर्केका हुन् भने 1 गत हप्ता भेटिएका संक्रमितकी आफन्त हुन्। यो नेपालमै संक्रमण फैलिएको पहिलो घटना हो र अब नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ। यसपछि शनिबार बेलुकी बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउनमा अझ कडाई गर्ने र एक जिल्लाबाट अर्को जिल्लामा समेत जान नदिइने निर्णय गरेको छ। यसका साथै कोरोनाको परीक्षणको दायरा बढाउने निर्णयका बारेमा संचार मन्त्री युवराज खतिवडाले भने,
जुन किसिमले कैलाली, कञ्चनपुर र बागलुङमा केही नयाँ केसहरू देखिए, त्यो आधारबाट त्यहाँ भएका व्यक्तिहरूबाट अरू व्यक्ति संक्रमित नहुन् भन्नका लागि अहिले ती 3 जिल्लामा हामीले छिटो विधिबाट त्यस्ता सम्भाव्य संक्रमित हुन सक्ने व्यक्तिहरूको टेस्ट गर्ने।
नेपालमा कोरोना परीक्षण स्थलहरू थपिएका छन् र अब काठमाडौँ बाहेक जनकपुर, धरान, हेटौँडा, सुर्खेत, पोखरा र धनगढीमा पनि कोरोनाको परीक्षण हुँदैछ। यस हप्ता थुप्रै देशले विमानहरू चार्टर गरेर आफ्ना देशका नागरिक फिर्ता लगेका छन्। मंगलबार कतार एयरवेजको एउटा उडानमा 302 अमेरिकी नागरिक स्वदेश फिर्ता गएका छन् भने बुधबार नेपाल एयरलाइन्सको एउटा विमानले अस्ट्रेलिया र न्यूजील्याण्डका 257 बासिन्दालाई अस्ट्रेलियाको ब्रिस्बेन पुर्याएको छ। शनिबार 4 चार्टर्ड उडानमा जर्मनी, फ्रान्स र मलेसियाले पनि आफ्ना नागरिक फिर्ता लगेका छन्। सरकारको स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया यस हप्ता निकै विवादित बनेको छ। नेपालमा कोरोनाको परीक्षण र उपचारमा चाहिने गगल्स, गाउन, पन्जा, मास्क, परीक्षण किट जस्ता सामग्रीको अभाव भएपछि व्यापारीहरूले त्यस्ता सामान खरिद गरेर चीनको ग्वानजाउमा राखेका थिए। आइतबार नेपाल एयरलाइन्सको एउटा विमानले ती सामान ग्वानजाउबाट नेपाल ल्याएको थियो, तर ती सामग्रीको गुणस्तर मापदण्ड अनुसार नभएको, ल्याउनमा ढिलाइ भएको र टेन्डर प्रक्रिया अपारदर्शी भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो। त्यसपछि स्पष्टीकरण दिँदै स्वास्थ्य मन्त्रालयका महेन्द्र श्रेष्ठले भने,
यो हाम्रो बजार दर भन्दा 20% बढी छ। 20% ठुलो कुरो थिएन, यो हामीले तुरन्त चाहिने थियो। त्यसले गर्दाखेरि हामीले तुरन्त सम्झौता गर्यौँ, तर उहाँहरूले समयमा हामीले जति भनेका थियौँ त्यो परिणामको औषधिहरू ल्याउनु भएन। सम्झौता रद्द गरेर धरुती जफट गर्ने र कालो सूचीको लागि अगाडि प्रक्रिया पठाउने भन्ने निर्णय भएको छ।
हाल सरकारले खरिद प्रक्रिया सेनाको जिम्मा लगाउने तयारी गरेको छ र त्यो कदमको पनि व्यापक आलोचना भइरहेको छ। सरकारले सुरुमा जिम्मा दिएको व्यापारिक कम्पनी ओम्नी समूहको ओबिसिआई प्राइभेट लिमिटेड कम्पनी विगतमा पनि विवादित रहेको भन्दै थुप्रै सञ्चार माध्यमले आलोचनात्मक समाचार प्रकाशित गरेका थिए। त्यसै क्रममा काठमाडौँ प्रेस नामक अनलाइन समाचार संस्थाले त्यस आर्थिक अनियमिततामा प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अली र सल्लाहकार विष्णु रिमाल र रक्षा मन्त्री ईश्वर पोखरेलका परिवारका सदस्य संलग्न भएको आरोप लगाएको थियो। समाचार छापिएको भोलिपल्ट त्यो समाचार नै वेबसाइटबाट हटाइएको थियो र सम्पादक कस्मस विश्वकर्माले राजनीतिक दबावमा त्यसो गरिएको भन्दै आलोचना गरेका थिए। त्यसको केही समयपछि वेबसाइट निर्माता कम्पनी सिरान टेक्नोलोजिजले प्राविधिक कारणले त्यो समाचार हटाइएको भन्दै एउटा विज्ञप्ति मार्फत माफी मागेको छ। तर आरोपित असगर अली पनि सिरान टेक्नोलोजिजमा आबद्ध भएका हुनाले त्यो घटनाको छानबिन हुनुपर्ने भन्दै नेपालका 21 सम्पादकले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। नेपाल सरकारले कोरोना विरुद्ध लड्नका लागि एउटा कोष स्थापना गरेको छ, जसमा विभिन्न व्यक्ति र संघ संस्थाले पैसा जम्मा गरेपछि छोटो समयमा नै 2 भन्दा बढी रकम जम्मा भएको छ। सरकारले दैनिक ज्यालादारीमा काम गर्ने र जोखिममा रहेका मानिसलाई राहत दिने तयारी गरिरहेको छ र त्यस्ता व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्न अर्थमन्त्री युवराज खतिवडाले वडा कार्यालयहरूलाई आग्रह गरेका छन्। सरकारले श्रमिकहरूलाई 1 घर भाडा मिनाहा गर्न पनि सम्बन्धित घरधनीहरूलाई आग्रह गरेको छ। यसका साथै सरकारले विद्युत, पानी आदि महसुलहरू ढिलो तिरेमा जरिवाना नलाग्ने बताएको छ र विद्युत र विद्युतीय चुलोमा केही छुट दिएको छ। खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका वस्तुमा 10% छुट दिने र चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र प्रत्यक्ष जोडिएका सुरक्षाकर्मीलाई असार मसान्तसम्मका लागि 25,00,000 निशुल्क बिमा र क्षतिपूर्ति दिइने बताएको छ। राष्ट्र ब्याङ्कले विशेष गरी कर्जालाई प्राथमिकतामा राखेर राहत प्याकेज घोषणा गरेको छ, जस अन्तर्गत ब्याजको किस्ताको भुक्तानी ढिलो गर्न सकिनेछ। विभिन्न स्थानीय तहले र निजी व्यक्ति र सङ्घ संस्थाले दैनिक ज्यालादारी गर्ने मजदुरलाई खानेकुरा बाँडिरहेका छन् भने भाटभटेनी र सेल्सबेरी जस्ता डिपार्टमेन्ट स्टोरहरूले फोनबाट अर्डर लिएर सामान घरमा पुर्याइदिने सेवा सुरु गरेका छन्। नेपाल भारतको सिमानामा अलपत्र परेका नागरिकलाई दुई देशले आपसी समन्वय गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन्। यसअघि सयौंको संख्यामा विभिन्न सीमा नाकामा अलपत्र परेका नेपालीहरूले देश फर्किन पाउनुपर्ने भन्दै नाकाबन्दीको विरोध गरेका थिए। दार्चुला पारी फँसेका केही मानिसले महाकाली नदीमा हाम फालेर नदी तरेर नेपाल प्रवेश गरेका थिए भने केही नदीमै बेपत्ता समेत भएका थिए। भारत सरकारले त्यहाँ फँसेका नेपालीलाई र नेपाल सरकारले यहाँ रहेका भारतीयलाई 14 दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ। भारतीय क्वारेन्टाइनमा थोरै ठाउँमा धेरै मानिस बस्नुपर्दा संक्रमणको खतरा रहेको त्यहाँ रहेका नेपालीहरूको गुनासो छ। र आर्थिक गतिविधि सम्बन्धी अमेरिकी पत्रिका फोर्ब्सको एसिया 300 अन्डर 30 अर्थात् एसियाका 30 वर्ष मुनिका 300 व्यक्तित्वको सूचीमा यो वर्ष 6 जना नेपाली परेका छन्। गल्फ खेलाडी प्रतिमा शेर्पा, महिनावारी प्याड वितरण गर्ने मेसिन सुलभ बनाउने जेसेलिना राणा र शुभाङ्गी राणा, बैरा मैरालाई रोजगारी दिएको अर्बन गर्ल नामक लुगा पसलका निकिता आचार्य र किरण तिम्सिना, र खाना घरमै डेलिभरी गर्ने एप फुड मारियोका सह संस्थापक रोहित तिवारी त्यो सूचीमा परेका हुन्। संसारको प्रसिद्ध आर्थिक पत्रिका फोर्ब्सले वर्षेनी आफ्नो क्षेत्रमा प्रतिभा र भविष्यको सम्भावना देखाएका युवाहरूलाई यो सूचीमा उल्लेख गर्ने गर्दछ। सेवा भट्टराई, काठमाडौँ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।